نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتهمني بالخير سبق نمبر 132 آیت نمبر 150 سورة ہجر لیسن نمبر 132 آیت نمبر 150 سورة ہجر سورة کی چند باتیں ہم دیکھیں گے سبق پہ جانے سے پہلے اگر ہم دیکھیں تو سورة ہجر اس وقت ہمارے سامنے دکھتی ہے آپ آیتوں کا نمبر دیکھ کر تھوڑا سا اندازہ لگائیں گے کہ یہ مکی سورة ہے 99 آیتیں ہیں 6 رکوع ہیں سورة ہجر قرآن پاک میں ایک ایسی جگہ پہ آئی کہ جس سے پیچھے مسلسل ہم ایک ہی مزاج کی صورتیں پڑھتے آ رہے تھے انبیاء کرام سے متعلق ڈفرینٹ چیزیں تھیں چند باتیں صورت ہجر کی روشنی میں ہم مکی اور مدنی صورتوں کے فرق میں دیکھیں گے کیونکہ اس صورت میں آپ کو انداز تھوڑا سا فرق دکھے گا پہلی بات یہ ہے کہ اگر ہم پیچھے سے جو ترتیب دیکھتے آ رہے ہیں تو صورت رعد اور ابراہیم جو ہم نے پڑھی ان دونوں کا مزاج ایک جیسا تھا لیکن صورت ہجر کا مزاج مختلف ہے فرق میں کیا ہے پہلا فرق یہ ہے کہ صورت ہجر جب ہم پڑھنے والے ہیں اس کی آیتیں بہت چھوٹی ہیں اسی لیے آپ حیران ہوں گے کہ آج کے سبق میں 50 آیتیں ہیں لیکن آیتوں کے نمبر سے نہ گھبرائیں جب آپ ناپیں گے تو صفحے اتنے ہی بنتے ہیں آپ یہ سمجھ لیجئے کہ قرآن پاک کا جو انداز ہے وہ اس طرح سے ہے کہ جو آیتیں مکی دور میں نازل ہوئی تھیں وہ چھوٹی تھیں اور بہت زیادہ گہرائی نہیں ہوتی تھی سیدھی سیدھی بات ہوتی تھی اس میں توحید رسالت اور ایمان بالآخرہ لیکن آہستہ آہستہ جب ہم مدنی صورتوں پہ پہنچتے ہیں ترتیب کے اعتبار سے تو آیتیں لمبی لیکن کم ہو جاتی ہیں دوسری بات ہے ان میں گہرائی آ جاتی ہے اس کو آپ ایک دریا سے سمجھیے اگر آپ نے کبھی اوشن اسٹڈی کی ہو تو آپ دیکھتے ہیں کہ دریا شروع میں بہت پتلا سا ہوتا ہے اور کنارے بھی چونکہ پاس ہوتے ہیں تو گہرائی بھی کم ہوتی ہے لیکن جتنا آپ دریا کے اندر جاتے جاتے ہیں تو دریا کا پارٹ چوڑا ہوتا جاتا ہے اور اس کے اندر ڈیپتھ بڑھتی جاتی ہے متنی دور کی ساری صورتوں میں ہمیں یہی چیز دکھتی ہے تو یہاں صورت ہجر کی آیتیں بہت چھوٹی سی ہیں دوسری بات آپ دیکھیے کہ یہ صورت کس دور میں نازل ہوئی جب نبی صلی اللہ علیہ وسلم کو دعوت دیتے ہوئے ایک طویل عرصہ گزر چکا تھا لوگ تھے کہ مان کے دینے کو تیار نہیں ہیں ان کو ایسے لگتا تھا کہ یہ شخص ہمارے رنگ میں بھنگ ڈال رہا ہے ہم اتنی مزے کی نیند سو رہے تھے اور اس نے آ کے ہمیں جگا دیا سورت کا نام الحجر اسی آیت کی آیت 80 میں آئے گا کذب اصحاب الحجر المرسلین ایک قوم کا نام ہے اسی سے ہے اور اس سورت میں آپ کو قوم کی ہٹ دھرمی اور نبی صلی اللہ علیہ وسلم کی دعوت دینے کی کوششوں میں شدت دکھے گی اور اس میں ہم دیکھیں گے کہ لوگ آپ کی دعوت کا مذاق اڑاتے تھے یعنی ابھی وہ دور نہیں شروع ہوا جب تشدد ہو لیکن مذاق اور اس طرح سے استہزاء کی بہت ساری بات اس میں ملے گی خاص طور پہ اس صورت میں ہمیں توحید کے دلائل ملتے ہیں صورت یوسف کے قریب ہی کی صورت کہتے ہیں حالات یقیناً تنگ تھے مکی دور تو پورے تنگی کا دور تھا ایسے وقت میں اللہ تعالیٰ انبیاء کرام کے قصوں کو ایک نئے رنگ میں پیش کرتے ہیں اور خاص طور پہ اس میں ہمیں یہ بھی دکھایا جا رہا ہے کہ دیکھو کہ دین کی دعوت دینا کم حوصلے والے لوگوں کا کام نہیں ہے اس صورت میں ہم دیکھیں گے کہ کس طرح سے لوگوں کو اس بات کا احساس دلایا گیا کہ اس دنیا کے نشے کو توڑ دو کیونکہ جب دنیا کا نشہ ٹوٹتا ہے تو پھر انسان کو آخرت نظر نہیں آتی پہلی ہی آیتیں ابتدا میں ہمیں اس چیز کی اہمیت دلاتی ہیں کہ ہم اس چیز کے اوپر غور و فکر کریں کہ یہ دنیا 4 دن کی ہے اور ہم نے اس کو چھوڑ کر جانا ہے اسی طرح آپ دیکھیے کہ اس صورت میں ہم اگر ایک اور چیز بھی تھوڑی سی نظر میں رکھیں کہ اللہ سبحانہ تعالیٰ قرآن پاک کی ان آیات کو مختلف انداز میں پیش کر کے ہمارے سامنے ورائٹی بھی لاتے ہیں اگر ایک ہی صورت شروع ہوتی اور پھر ختم نہ ہوتی یا ایک ہی سٹائل کی صورتیں اکٹھی آتی رہتی تو ہو سکتا ہے کہ ہم بھی اس کے لیے یوز ٹو ہو جاتے ایک آخری بات کر کے ہم سبق پہ آتے ہیں ایک آیت 13 پارے میں اور باقی آیتیں 14 پارے میں تو یہ کیوں ہے نبی صلی اللہ علیہ وسلم یا صحابہ کے دور میں یعنی یہ بانٹ نہیں تھی، یہ جو 30 پاروں میں تقسیم کیا گیا یہ بعد کے ادوار میں ہوا تاکہ قرآن پاک کو ایک مہینے میں پورا کیا جا سکے۔ پھر اس طرح سے آپ دیکھیے کہ ہمارا مقصد ہدایت ہے۔ یہاں اس بات کو سمجھ لیجئے کہ قرآن کوئی فکشن نہیں ہے کہ کہانی شروع کیسے ہوئی، پھر اینڈ کیا ہوا اور اس کے بعد پھر کیا ہوا۔ ہم سب جو یہاں آتے ہیں نا، ہم سب کا سب سے بنیادی مقصد ہدایت لینا ہے، تو قرآن کا مزاج بھی ہمیں ہدایت والا دکھتا ہے۔ اگر چند باتیں آج کے سبق پہ کر کے آیت کو شروع کروں تو آج کے سبق میں ہمیں سب سے پہلے تو قرآن پاک ایک ہینڈ بک کے طور پہ دکھے گی، اور ہینڈ بک کبھی بھی غیر واضح نہیں ہوتی، بہت کلیئر اینڈ کٹ سائنز ہوتے ہیں اس میں۔ دوسری چیز کفار کی حسرتیں اور ان کو دھمکی ملنا کہ اسی دنیا کے مزے اٹھاتے رہو، بہت جلد تم اپنے حال پہ افسوس کرو گے۔ نبی صلی اللہ علیہ وسلم کا دین کے نام پہ مجنو کہلانا، پھر بھی اس کام کو کرتے جانا۔ اس کتاب کی حفاظت کا ذمہ اللہ نے لیا، آج اس پہ انشاءاللہ بہت ہی خوبصورت آیت آ رہی ہے۔ پھر مجرموں کو یہ قرآن سننا کیسا لگتا ہے، اور اس کے بعد اس میں ہم آدم اور ابلیس کا قصہ ایک مختلف رنگ سے پڑھیں گے۔ آئیے شروع کرتے ہیں۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الف لام را، حروف مقطعات ہیں، اور یہ سلسلہ سورۃ یونس سے شروع ہوا تھا۔ 5 سورتوں کے آغاز میں الف لام را ہے، اور سورت رات میں الف لام میم را ہے، اور یہ سلسلے کی اب 6 اور آخری سورت ہے۔ یعنی یہ بھی ایک آپ کے پاس پوائنٹ ہے سوچنے کا کہ یہاں یہ سلسلہ پورا ہو رہا ہے۔ اور پیچھے بات کی تھی کہ را پہ ختم ہونے والے جو لفظ ہیں ان میں آیت الگ نہیں ہوتی، بلکہ اسی کے اندر بات ہوتی ہے۔ تِلْكَ آیَاتُ الْكِتَابِ وَقُرْآنِ مُبِينٍ، یہ اللہ کی کتاب اور قرآن مبین کی آیات ہیں۔ یہ ہے پہلا پیغام۔ اس کو پڑھتے وقت ہمیشہ ایسے لگتا ہے جیسے ریڈیو سے اناؤنسمنٹ ہو رہی ہے۔ یہ ریڈیو چینل 9:30 ہے، یہ 11:15 ہے، یہ فلاں ہے، یہ بات آپ کو وہاں سے سنائی جا رہی ہے۔ یعنی ایک تم سننے والے کی توجہ کو لینے کا انداز ہے۔ تل کا آیات الکتاب، یہ ہے وہ اس کتاب کی آیتیں یعنی جس کا تم انتظار کرتے تھے۔ اور کتاب سے مراد جہاں کتاب بھی ہے اور سورت بھی ہے، پیچھے بھی اس کے بارے میں بات ہوئی۔ وَقُرْآنِ مُبِين، اور کتاب ہے یہ بیان کرنے والی۔ مبین کا لفظ بیان سے ہے، اور مبین فعیل کا وزن وہ چیز یا وہ کتاب یا وہ ہستی جو اپنا مدعا خوب بیان کرے۔ یہاں سے آپ دیکھیں کہ کتاب کی ایک بہت خوبی ہمارے سامنے پھر آ گئی کہ کتاب کلیئر ہے، ان کلیئر نہیں ہے۔ کچھ لوگ کہتے ہیں سمجھ نہیں آتا، قرآن کھولتے ہیں کوئی بات ادھر کی ہے کوئی ادھر کی ہے، تو یہ ہمارے علم کی کمی ہوتی ہے۔ ہم جب تفسیر کرتے ہیں تو آپ دیکھتے ہیں ایسے لگتا ہے کہ موتیوں کی لڑی کی طرح ایک آیت دوسری آیت کے ساتھ جڑی ہوئی ہے۔ تو لہٰذا کتاب بہت واضح ہے۔ ہم آگے جا کے ایک سورت میں پڑھیں گے کہ ہم نے اس کتاب کو نصیحت کے لیے آسان کیا۔ فہل میں مدکر، ہے کوئی جو نصیحت لینے والا ہو، ہے جو کوئی اس بات پہ غور و فکر کرے۔ اس سے یہ پتہ چلتا ہے کہ جس چیز پہ عمل کروانا ہو اس کو بہت سمپل اینڈ ٹو دی پوائنٹ ہونا چاہیے۔ آپ کسی کو تھنگس ٹو ڈو دے اور اس کو بات ہی نہ سمجھ آئے تو کیا وہ اس پہ عمل کرے گا؟ بالکل نہیں کر سکے گا۔ بعض لوگ کسی کو کوئی بات کہتے ہیں تو بعد میں کام نہیں ہوتا تو وہ اپسیٹ ہوتے ہیں، وہ سوچتے ہیں کہ لوگ ہماری بات نہیں مانتے۔ لیکن چند پوائنٹ نوٹ کیجئے کہ جب ہم کسی کو کوئی کام کہیں تو اس کی ایفیشنسی کو، اس کی افادیت کو بڑھانے کی کچھ ٹپس۔ پہلی بات ہے کہ کسی کو کوئی نصیحت کرنے، انسٹرکشن دینے لگیں تو پہلے اس کو خطاب کیجیے، یہ فرسٹ پوائنٹ ہوتا ہے۔ او پلیز، یہ نہیں کہ باتیں کرتے ہوئے بیچ میں باتیں شروع ہو جائیں۔ اور یہ انداز قرآن سے ہمیں ملتا ہے، یا ایھا الذین اور یا ایھا الناس سے۔ پھر دوسری بات ہے کہ اگلے کو بعض دفعہ اگر اس کی توجہ نہ دیکھی جائے تو کانشیس بھی کیا جا سکتا ہے، کچھ ایسے الفاظ بول کر کہ آپ میری بات سن رہے، کیا میری آواز آ رہی، آپ اس وقت ذہنی طور پہ بزی تو نہیں، یعنی اگلے کو بھی کچھ بولوا لیجیے، ٹھیک ہے، یہ دوسرا درجہ ہوگا۔ پھر جب اگلا اپنے منہ سے اقرار کرے جی میں سن رہا ہوں، پھر بات کا آغاز کرے۔ फिर उसके बाद जो काम उसको कहें उसको एक बार आहिस्ता से आराम से अगले के ज़हनी लेवल पे लाकर बताएं, ना बहुत तेज़ बोलें क्योंकि अभी आपने और बहुत सारों को काम देने हैं, ना बहुत ऊंची बोलें और ना बिल्कुल हल्का बोलें। वक्त उतना ही लगेगा बल्कि अगला चार दफ़ा पूछेगा आपसे, तो बेहतर है कि अपने अंदर सुकून लाएं, अगले की आंखों में आंखें डाल लें या आंखों से आंखें डालने से बड़ा ये आई कॉन्टैक्ट के साथ बात करें तो भी फ़ायदा होता है। और अगर आप लिख के किसी को कोई चीज़ दे रहे हैं, कोई ऐसी चीज़ है जिस पे कोई आपको डॉक्यूमेंटेशन है, तो उसका भी अंदाज इसी तरह होना चाहिए। फिर उसके बाद जब आप बात कर चुके हैं तो अगले को मौका दें कि आप दोहराएंगे कि मैंने क्या कहा या मैंने जो बात कही आपको समझ आ गई। ये बिल्कुल नहीं कहना चाहिए समझ आ गई है, लग गया पता, कान खोल लिया आपने, ऐसा कोई नेगेटिव जुमला नहीं बोलना चाहिए। ये सारी बातें कुरान मुबीन से हम सीखते हैं। 20 बार भी एक बात कुरान में आई है ना तो उसकी टोन एक ही है, अकीमुस्सला, लोगों नमाज पढ़ो, लोगों नमाज पढ़ो। कभी कुरान पाक में आता आरई तुम, क्या तुमने देखा, कहीं आता अलम थर कैफा, क्या तुमने सोचा। तो कुरान हकीकत में मुबीन किताब है। अल्लाह से दुआ कीजिए कि आज हमारे लिए इतनी मुबीन हो जाए कि जब हम इसको सुने तो हमें समझ आने लगे। कितने लोगों के लिए आज किताब मुबीन है, मैं और आप अपने इर्द गिर्द मुसलमानों के हालात देखें, कितनों को कुरान की आयत सुनते ही एकदम रोक लग जाती है, बात वाजे है लेकिन हमें समझ नहीं आती, बैरियर बीच में ज़ुबान का है। तो अल्लाह ताला से ये बहुत दुआ करेंगे कि साल के रमज़ान के दौरे कुरान के बाद हमारा दिल इस किताब के साथ इस तरह खुल जाए कि इसको हम बिल्कुल अपनी माँ की बात की तरह समझ सकें। आयत नंबर 2, 14वां पारा शुरू होता है, रुबमा यवदुल्लसीना कफरू लौकानू मुस्लिमीन। एक वक्त आने वाला है कि ख्वाहिश करेंगे वो लोग जिन्होंने कुफर किया था कि काश वो मुसलमान होते। लफ्ज़ रूबा माँ को देख लीजिएगा, रूबा प्लस माँ, ये दो लफ्ज़ हैं, राफ पे पेश बा पे ज़बर, रूबा, रूब नहीं कहना, रूबा और प्लस माँ, ठीक है। इन दोनों लफ्ज़ों को जोड़ के रूबा माँ कह दिया गया। ये अरबी ज़ुबान का एक लफ्ज़ है, असल में ये हरफ जर है, ठीक है। कभी कभी रुब्बा भी पढ़ा जाता है शद के साथ, तकलील के लिए भी है और तकसीर के लिए भी है। क्या मतलब है, किसी चीज़ की किल्लत को भी साबित करता है यानी उसका थोड़ा होना, और कसरत यानी उसकी अबंडेंस को भी जाहिर करता है, ठीक है। तो रुबा माँ का एक मतलब क्या होगा, कभी कभी, ये कौन सा मानी हुआ बोलिए, अगर समझ आई है मेरी पिछली बात, शाबाश, तकलील के लिए। और कभी इसका दूसरा मानी करें, अक्सर ऐसा होता है तो ये तकसीर है, ठीक है। अज़दाद में से यानी एक ही लफ्ज़ दो मुख्तलिफ में है, तो दोनों तर्जमे इसके हम कर सकते हैं कि कभी कभी उनको ख्याल आता है इस बात का कि काश हम मुसलमान होते, और अक्सर उनको ख्याल आता है कि हम मुसलमान होते। अब सवाल पैदा होता है कि कुफार को ये कब ख्याल आता है, तो इसकी 8 से ज़्यादा तफसीरों में मिलती हैं। मुफस्सरीन ने इस पे जो बात की वो क्या है, सबसे पहले दुनिया में मुसलमानों का चैन और अमन देखकर इनके दिल में ख्याल आता है कि काश हम भी मुसलमान होते तो आज इतने प्रेशर में, इतने स्ट्रेस में ना होते। आप देखिए कि आप कहेंगे आज तो ऐसा कोई नहीं होता, तो आज सही मानों में मुसलमान हैं कौन से कि जो मुतमईन हो। जब मुसलमान अपनी असल शक्ल में होता है ना तो वो एक दरख्त की तरह होता है। जितना सुकून दरख्त को देखकर मिलता है ना उतना ही सुकून किसी मोमिन के पास बैठकर भी होता है। आज भी अगर कोई मोमिनों की बस्ती होगी ना तो वहाँ इतना ही प्योर एटमॉस्फेयर होगा जितना दरख्तों की कसरत वाली जगह पर होता है। और इस दौर को आप ले लीजिए सिर्फ एक तसव्वुर के लिए, हज़रत उमर फारूक रज़ी अल्लाह ताला अन्हो के दौर से। इतना सुकून, इतना इत्मीनान कि लोग माल लेकर फिरे, कि कोई उनसे माल वसूल करे तो लोग वसूल नहीं करते थे। अमीर मुसलमान रातों को गश्त करता है कि मेरे दौर में किसी के ऊपर कोई ज़्यादती ना हो जाए। ये सब कुछ देखकर काफिर मुसलमानों पर रश करते हैं। जब ये दौर था तो तब हकीकत में ऐसा ही था, और आज के बाद इंशाल्लाह जब भी ये दौर आएगा, और हमने अभी रिसेंटली साइंस ऑफ डे ऑफ जजमेंट कोर्स में पढ़ा कि حضرت عیسیٰ علیہ السلام جب دنیا میں آئیں گے تو دوبارہ یہی دور آئے گا کہ جب لوگ مسلمانوں کو اتنے زیادہ سکون میں دیکھیں گے کہ ان کو پوری دنیا میں صرف اسلام دکھے گا۔ تو گویا کہ آج ہم نے اپنے اسلام کو پیچھے کر کے بہت سارے کفار کو اس سوچ سے دور کیا ہوا کہ کاش وہ مسلمان ہوتے۔ افسوس کے ساتھ کہوں گی، دکھ کے ساتھ کہوں گی بلکہ، کہ آج تو بلکہ کافر یہ کہتے ہوں گے کہ شکر ہے ہم مسلمان نہیں ہیں۔ کہاں اللہ تعالیٰ کہتے کہ ربما یود الذین کفروا لو کانوا مسلمین۔ دوسری اس کی تفسیر آتی ہے کہ کفار اپنی موت کے وقت یہ خواہش کرتے ہیں، کیونکہ موت کے وقت آنکھوں پہ پڑے ہوئے پردے چھٹ جاتے ہیں، اور ان پردوں کو ہٹتا دیکھ کر کفار جب اللہ اور اس کے رسول اور دین اسلام کی سچائی کو دیکھتے ہیں تو خواہش کرتے ہیں کہ کاش ہم اسلام پہ ہوتے اور آج ہمارا یہ برا انجام نہ ہوتا۔ اسی طرح اس کی ایک تیسری تفسیر ہے کہ قبر میں منکر نکیر کو آتا دیکھ کر، کیونکہ سوال جواب تو انہوں نے لینے ہیں نا، من ربو کا، ماں دینو کا اور من رسولو کا، اس وقت یہ خواہش کرتے ہیں۔ اسی طرح ایک تفسیر اس کی آتی ہے کہ قبر میں جب ان کو ان کا جنت کا گھر دکھایا جاتا ہے جس سے وہ محروم ہو گئے، کیونکہ وہ گھر اب مسلمانوں کو مل جائے گا، دوسرے جنتیوں کو مل جائے گا، اس وقت اس حسرت کا شکار ہو جاتے ہیں کہ کاش ہم ایسا نہ کرتے۔ اسی طرح سے ایک اس میں تفسیر کیا ہے کفار بدر، کہ جب بدر کے کفار کے سامنے جہنم پیش کی جائے گی تو اس وقت وہ یہ خواہش کریں گے۔ اسی طرح اس کی ایک اور تفسیر کیا ہے کہ ہر کافر اپنی موت پر اس بات کا اظہار کرتا ہے کہ کاش اب ہمیں واپس دنیا میں بھیج دیا جائے تو نہ تو ہم اللہ کی آیتوں کو جھٹلائیں اور نہ ایمان کا انکار کریں۔ اسی طرح ایک اور تفسیر قیامت کو آتا دیکھ کر، اس وقت اس بات کا اظہار کریں گے۔ اور اسی طرح سے جنت میں جنتیوں کو جاتا دیکھ کر۔ یہ ساری باتیں تو ہو گئیں، لیکن ایک سب سے اسٹرانگ بات، وہ پہلے میں آپ کو حدیث سنا دیتی ہوں، پھر آپ اس کے اوپر بات کریں گے۔ حضرت ابن عباس اور ابن انس بن مالک فرماتے ہیں کہ گناہگار مسلمانوں کو جہنم میں مشرکوں کے ساتھ اللہ روک لے گا، سمجھے، یعنی کچھ مسلمان وہ جہنم میں جائیں گے تو مشرک ان مسلمانوں کو تانا دیں گے کہ تم تو دنیا میں بڑی اللہ کی عبادات کرتے تھے اور اس کا نام لیتے تھے، کیا فائدہ ہوا تمہیں، جیسے لوگ کہتے ہیں نا، کیا فائدہ ہوا تمہیں بتاؤ یہ کام کر کے، اور چھوٹی نظر والے بعض دفعہ دین کے کام کرنے والوں کو بھی کہہ دیتے ہیں کیا ملا تمہیں بتاؤ، ان کو آگے کا نہیں دکھتا نا، اس لیے دنیا کا فائدہ نہ بھی ہو تو وہ پریشان ہو جاتے ہیں۔ تو جب ان کو یہ تانا دیں گے کہ تم تو مسلمان تھے، دیکھو پھر آگ میں ہو، اس پر اللہ کی رحمت کو جوش آئے گا اور ان مسلمانوں کو جہنم سے نکالے گا۔ اس وقت کافر تمنا کریں گے کاش وہ بھی مسلمان ہوتے۔ ایک روایت میں آتا ہے کہ مشرکوں کے استانے پر اللہ تعالیٰ حکم دے گا کہ جس کے دل میں ایک ذرے کے برابر بھی ایمان ہو اسے جہنم سے آزاد کر دو۔ طبرانی کی روایت ہے کہ رسول اللہ فرماتے ہیں کہ لا الہ الا اللہ کے کہنے والوں میں سے بعض لوگ اپنے گناہوں کے سبب جہنم میں جائیں گے، بس لات و عزا کے پجاری ان سے کہیں گے کہ تمہارے لا الہ الا اللہ کہنے نے تمہیں کیا نفع دیا، تم تو ہمارے ساتھ ہی جہنم میں جل رہے ہو۔ اس پر اللہ تعالیٰ کی رحمت کو جوش آئے گا اور اللہ تعالیٰ ان کو سب کو وہاں سے نکالے گا اور نہر حیات میں غوطہ دے کر انہیں ایسا کر دے گا جیسے چاند گہن کے بعد نکلا ہو، یعنی گہن میں چاند دھندلا جاتا ہے نا لیکن بعد میں نکھر جاتا ہے، پھر یہ سب جنت میں جائیں گے، وہاں انہیں جہنمی کہا جائے گا، یعنی شروع میں یہ جنت میں جائیں گے لیکن لوگ ان کو جہنمی کہیں گے۔ روایت میں آتا ہے کہ ان کی ماتھے پہ اتقو الرحمن یا اتقا الرحمن کا نام لکھا ہوگا کہ رحمان کے آزاد کردہ جہنمی، تو اس پہ ان کو شرم آئے گی۔ پھر کچھ عرصہ جب تک اللہ چاہیں گے اس کے بعد پھر ان کو ختم کر دیا جائے گا اور پھر یہ عام لوگوں کی طرح رہیں گے۔ اسی طرح روایت میں کہ مشرک لوگ اہل قبلہ سے کہیں گے تم تو مسلمان تھے، پھر تمہیں اسلام نے کیا نفع دیا، تم تو ہمارے ساتھ جہنم میں جل رہے ہو، تو وہ جواب دیں گے ہاں ہمارے گناہ تھے جن کی پاداش میں ہم پکڑے گئے۔ اور اس میں یہ بھی ہے کہ اس چھٹکارے کے وہ کفار کہیں گے کاش ہم مسلمان ہوتے تو بالآخر ہم بھی جہنم سے پناہ مانگتے۔ हम सब सोचें इस पे, इस्लाम कितनी बड़ी नेमत है हमारे पास। एक रिवायत में आता है कि जब जानवरों से हिसाब लिया जाएगा, बेसींग वाली बकरी को सींग दिया जाएगा और कहा जाएगा कि तुम उसको सींग मार लो जिसने तुम्हें दुनिया में मारा था, जब वो दोनों कैसे होंगे तो दोनों को कहा जाएगा मट्टी हो जाओ। इस मंजर को देखकर काफिर कहेंगे, फयकूलुल काफिरु या लैतनी कुंतु तुराबा, काश आज मैं भी इसी तरह का मामला कर दिया जाऊं। तो लिहाजा ज़रूरत है इस बात की कि आज हम अपने इस इस्लाम की फ़िक्र करें। आप देखिए कि मुसलमान होकर अगर हम आग में गए तो कितनी शर्म की बात है, कितना ताना मिलेगा बड़ा। हम तो वो लोग थे कि दुनिया में जब हम अपने अरूज पे थे तो लोगों ने हमारी इज़्ज़त की, हमारे साथ मामला खूबसूरत किया, हमसे डरे, हमसे मरूब हुए। आज हम ठोकरों में क्यों आ गए? क्योंकि आज हम इस किताब पर अमल नहीं करते। तो अल्लाह से दुआ कीजिए कि अल्लाह ताला हमें उस दिन की हसरत से बचा के रखे। रिवायत में आता है कि जब ये लोग जन्नत में जाएंगे तो इनके चेहरों पर कदरे स्याही होगी, यानी रंग काले होंगे, इस वजह से इनको जहन्नमी कहा जाएगा। फिर ये लोग दुआ करेंगे कि इलाही ये लक़ब भी हमसे मिटा दे। फिर इन्हें जन्नत की एक नहर में गुसल करने का हुक्म होगा और वह नाम भी इनसे दूर कर दिया जाएगा। एक और रिवायत है जिसको सुनकर वाकई दिल कांप जाता है, और वो क्या है, इब्ने अबी हातिम की रिवायत है। आपने फरमाया, बास लोगों को आग इनके घुटनों तक पकड़ लेगी, जी नीज, बास को जानों तक और बास को गर्दनों तक, जैसे जिनके गुनाह और जैसे जिनके अमाल थे। बास एक महीने की सज़ा भुगत कर निकल आएंगे। सबसे लंबी सज़ा वाला वो होगा जो जहन्नम में इतनी मुद्दत रहेगा जितनी मुद्दत दुनिया की है, यानी दुनिया के पहले दिन से दुनिया के आखिरी दिन तक। जब इनके निकालने का अल्लाह ताला इरादा करेगा, उस वक्त यहूद व नसारा और दूसरे दीन वाले जहन्नमी इन अहले तौहीद से कहेंगे, तुम अल्लाह उसकी किताबों उसके रसूलों पर ईमान लाए थे, फिर भी आज हम और तुम जहन्नम में यकसा हैं। इस पर अल्लाह को सख्त गुस्सा आएगा, और कि इससे पहले और इस बात, यानी इनकी और किसी बात पर इतना गुस्सा ना आया था, फिर इन तौहीद वालों को जहन्नम से निकाल कर जन्नत की नहर के पास लाया जाएगा। और रुबमा यवद्दुल्लज़ीना में इसी की बात हो चुकी। दुआ कीजिए कि अल्लाह ताला हमें आज इसकी फ़िक्र लगा दे और आज हम इसके ऊपर अपने आप को लेकर चले। आज अल्लाह ताला हमारे ऐसा किरदार बना दे कि लोग कहें कि ये मुसलमान होते हैं, इनको कहते हैं ये गाजी, ये तेरे पुरसरार बंदे। लेकिन जब मुसलमान अपनी दुनिया पे खो जाते हैं तो उनका हाल फिर नॉन मुस्लिम से कुछ फ़र्क ही नहीं होता। और एक और रिवायत तफसीर इसकी ये भी आती है कि मुसलमान कल अपनी गफलत पर हसरत करेंगे, यानी ये कॉल लिटरली डिसबिलीवर्स का नहीं बल्कि नॉन प्रैक्टिसिंग मुस्लिम्स का भी होगा। वल्लाहु आलम ये सारे हालात किसके साथ कैसे होंगे, लेकिन हमें इस बात की फ़िक्र करने की ज़रूरत है कि आज कुछ कर लें। और यहाँ लफ्ज़ देखिए क्या कह रहे हैं, लव कानु मुस्लिमीन, इताअत गुज़ार, कोई और नाम नहीं है, मुस्लिम हुआ सम्मा कुमल मुस्लिमीन। अगर कोई मुसलमान इताअत गुज़ार ना हुआ तो वो भी यही हसरत करेगा। आज मोहलत है, कल मोहलत नहीं रहेगी। आज अगर अपने आप को हम इस दुनिया के हालात से इतना ज़्यादा खपा दें कि आखिरत की तैयारियां ना कर सकें तो कल क़यामत के दिन हसरत होगी। सही रिवायत में आता है कि जन्नत में जाने के बाद जन्नतियों को किसी बात की हसरत नहीं होगी सिवाय एक हसरत के। सोचें क्या होगी, उन लम्हों पर जो अल्लाह की याद के बग़ैर गुजारती है। आज हमारी ज़िंदगी में इतना फ़न और इतनी सोशलाइजिंग हो गई कि हम वहाँ नमाज भी पढ़ते हैं तो शायद ही उसमें अल्लाह ताला के साथ की मुलाकात होती है कि नहीं होती। तो अल्लाह सुब्हान ताला कहते हैं कि लोग वो कहेंगे, अब सवाल पैदा होता है कि दुनिया में क्यों ना आ सके, इतनी ख्वाहिश हसरत उस दिन कहेंगे। तो आयत नंबर 3 और उससे अगली आयतों में इसका तज़किरा है कि आएँ देखें कि लोगों के इस्लाम की तरफ या इताअत की तरफ ना आने की वजह क्या है, दुनिया की मोहब्बत, हुब दुनिया। फरमाया आयत नंबर 3, ज़र हम याकुलू व यतमत्तऊ, ए नबी छोड़ दीजिए इनको, ये खा पी लें और खूब फ़ायदा उठा लें। व युल्हिहिमुल अमल, और लंबी लंबी उम्मीदें इनको गाफिल किए रखें, और फिर इसके बाद क्या हुआ इनके साथ, फसौफ़ यालमून, और अनकरीब इनको पता चल जाएगा। ये है वजह। यहाँ दो चीज़ों को नोट कीजिएगा। पहली बात है ज़रहुम, छोड़ दें इनको, यानी इनको इनके हाल पे छोड़ दीजिए, ये इस काबिल नहीं है कि इनके बारे में ज़्यादा सोचा जाए। ये अपनी लाइफ को आज इंजॉय कर रहे हैं, इनको करने दीजिए। या कुलु खाएं पिएं, यानी खाने से मुराद लिटरली खाना नहीं है बल्कि इंजॉय करने के मानों में। वजह तमत्ताओ, और फ़ायदे उठाएं मता से। कैसा? वह युल ही हिम, ये है असल में यहाँ का लफ्ज़ जो हमारे लिए काबिल गौर है। युल ही हिम का लफ्ज़ वही है जिसको हम सूरत अल्हाकुमुत तकासुर में पढ़ते हैं। अल्हाकुमुत तकासुर, अल्हा युल ही इल्हा अन, तीन दर्जे समझ लीजिए। कहते हैं गाफिल कर देना, ऐसी कसरत की ख्वाहिश के जो बंदे को गाफिल कर दे। अल्लाह ताला कहते हैं कि ये इस दुनिया में गाफिल हो गए, इनको ये दुनिया ही सबसे खूबसूरत लगती है। और जो लफ्ज़ है ना अमल, अब यहाँ थोड़ा सा अपने मखारिज पे गौर कीजिएगा। अमल कह देंगे तो अमल है, ये क्या है? अमल। और मैंने ख़ुद लोगों की ज़ुबान से किसी का नाम सुना है, छोटा नाम है, प्यारा नाम है, हालांकि आपको तो कितना वर्स्ट मानी है इसका। अमल कहते हैं झूठी आरज़ुएं, तूलुल अमल का लफ्ज़ आता है हदीस के अंदर। ऐसी उम्मीदें और तवक्कुआत जो कभी पूरी ना हो, लोग प्यार में ये नाम रख लेते हैं। बज़ाहर गैर मतवक्के और देर से वकूफ़ पज़ीर होने वाली आरज़ू, जिनकी बज़ाहर पूरे होने की उम्मीद ना हो। आप देखिए कि अरबी ज़ुबान में उम्मीदों के लिए बहुत लफ्ज़ हैं, जैसे रिजा, अरजू, हाँ यरजूना, वो उम्मीद होती है। इस तरह उम्दिया का लफ्ज़ आप पढ़ चुके हैं पहले पारे में, इल्ला अमानिश, क्या थी अमानिश उनकी। मुझे आज भी इब्ने बस का कॉल याद आता है उस आयत पे कि वो कहते हैं कि ये उनके उलमा की वो घड़ी भी रिवायात थी जो उन्होंने नकल दर नकल सुनते हुए अपने लोगों को सुना दी। तो उम्दिया किसको कहते हैं? बेबुनियाद आरज़ुओं को। यहाँ अल्लाह ताला कह रहे हैं कि इनकी ये आरज़ुएं, ये कौन सी आरज़ुएं हैं? हम इस दुनिया में रहेंगे, खूब रहेंगे। सूरत मुरसलात की आयत 46 में भी आता है, कुलू व तमत्ताओ, खाओ और पियो, मौज करो, एक वक्त आएगा कि तुमने इस चीज़ को छोड़कर चले जाना है। ये है असल मुसीबत। मुसीबत इसलिए कहा कि ये वो चीज़ है जो इंसान को अल्लाह की तरफ नहीं आने देती। सही बुखारी और मुस्लिम की रिवायत है कि अल्लाह के नबी ने कहा कि मैं अल्लाह की कसम खाकर तुमको कहता हूँ कि मुझे अपनी उम्मत पर फ़क्र और फाके का डर नहीं है, बल्कि तुम पर दुनिया फराख कर दी जाएगी जैसे तुमसे पहले लोगों पर फराख कर दी गई, और तुम इसको हासिल करने के लिए कोशिश करोगे। आज आप देख लीजिए कि हम मुसलमान किधर जा रहे हैं। बहुत ही खूबसूरत लेक्चर सुनने का मुझे मौका मिला इस वीकेंड पे, तो उसमें उन्होंने यही बताया कि आज हम मुसलमानों को क्या हो गया। आज वो कौम जो लोगों को हिदायत देने के मनसब पे फायज थी, आज उनके हालात क्यों बिगड़ गए, और उसकी बहुत बड़ी वजह वहन है। आज हम इस दुनिया में ऐसे खो गए, ऐसे लगता है कि हमें यहाँ से वापस जाना नहीं। तमन्नाएं इतनी कि हर तमन्ना पे जान निकले, क्या कहते हैं कि ख्वाहिशें इतनी कि हर ख्वाहिश पे दम निकले, बहुत निकले मेरे अरमान फिर भी कम निकले। हर बात पे दम निकल रहा, एक कपड़े का जोड़ा देकर हमारा दम निकलने लग जाता है। किसी के घर में कोई डेकोरेशन पीस देख लें तो हमारी बाँछें खिल जाती हैं, किसी के पाँव में पड़ी हुई एक सैंडल देख लें तो हमारी राल टपकने लगती है। हम किसी के जिस्म पे कोई अच्छा कपड़ा जेवर देख लें तो हमें ऐसे लगता है कि हमें तो कुछ मिला ही नहीं है। याद रखिए कि अल्लाह सुबहान ताला इस दुनिया में अगर सब कुछ हमें दे देता जो हम चाहते हैं, तो आप ये बताइए कि फिर वो कितने दिन रहता। दुनिया में जो मिला ना, शुक्र कीजिए ज़रूरत के लिए मिला। ये सिर्फ ज़रूरत की जगह है, ये बिल्कुल ऐसे है कि जैसे हम किसी होटल में दो तीन दिन के लिए जाते हैं तो हमें ज़रूरत की चीज़ें दे देते हैं। आप इमेजिन करिए कि आपके घर वाला सामान सारा होटल में हो तो आप होटल क्यों छोड़ें। और जो लोग जाके रहते हैं उनको अच्छी तरह पता है, आप 5+ स्टार होटल भी ले लें, आपको एक एक चीज़ की ज़रूरत फिर भी पड़ती है। नपितुली चीज़ें, गिनी चिनी चीज़ें होती हैं। पहला दिन अच्छा गुजरेगा, दूसरे तीसरे दिन दिल घबराने लगता है कि इस कमरे से हम बाहर निकलें। इसके बाद घरों में जैसा भी हो जोड़ तोड़ अच्छा लगता है। इस दुनिया को एक होटल का कमरा समझें, उसकी रिजर्वेशन डेट है, जितने दिन भी वहाँ रहना है हमें नहीं पता, लेकिन अल्लाह सुबहान ताला ने हमें उसके लिए एक डेट दी हुई है। और जितनी लंबी आरज़ुएं करेंगे ना इस दुनिया की, उसका एक नुकसान ज़रूर होगा कि आखिरत धुंधला जाती है। दुनिया की इतने पर्दे पड़ गए आँखों के ऊपर के ख्वाहिशात तो कभी समझ ही नहीं आती। नबी सल्लम की एक रिवायत का खुलासा है कि माँ कल्ला व कफ़ा खैरुम मिम्मा कसुरा वल्हा, लिखना चाहे तो लिख लें, इसमें भी लफ्ज़ इल्हार है। माँ कल्ला, जो थोड़ा हो, व कफ़ा, और किफ़ायत करे, यानी सफिशेंट है, आपकी ज़रूरतें पूरी हो रही हैं। घर में आपको एक चमचा चाहिए, एक तवा चाहिए, एक पतीली चाहिए, दो प्लेटें चाहिए, मा कल्ला व कफ़ा, थोड़ा भी है और आपकी ज़रूरत भी पूरी करता है, खैरुन, बहुत अच्छा है, मिम्मा उसकी निस्बत, कसूरा जो बहुत हो, व अल्हा और उसके बाद भी गफलत ही गफलत हो। आज जाके अपनी पतीलियाँ गिन के हम देख लें, अपने डिनर सेट गिन के देख लें, तो यही है युल ही हिमुल अमल, इन्हीं को सजाते और संवारते रह जाते हैं और वक्त दुनिया से जाने का आ जाता है। अल्लाह सुब्हान तआला दुनिया में देता है, खाओ पियो, इस्तेमाल के लिए रखो, संभालने के लिए ना रखो। यानी मोमिन की कैफियत, क्या एक टीचर से, तो उनसे एक स्टूडेंट ने पूछा कि आप क्या कहते हैं कि इस्लाम ना हो, मुसलमानों के पास पैसा ना हो, क्या कॉन्सेप्ट है? तो उन्होंने कहा कि मनी इन हैंड्स एंड अल्लाह इन हार्ट, पैसा हाथों में रहे और दिल में अल्लाह की याद हो, ये लाजिम है। बल्कि उन्होंने कहा कि लाजिम है कि मुसलमान के पास पैसा हो। आज के दौर में माल नहीं होगा तो बहुत सारे रिसोर्सेज नहीं मिलेंगे, लेकिन करने की ज़रूरत क्या है कि इंसान अपने दिल में अल्लाह की याद रखे। इस पैसे पे सांप बन जाना या इसी के गम, इसी की खुशियाँ, इसी को बढ़ाने चढ़ाने और इसी को आगे मज़ीद इन्वेस्ट करने में अपनी ज़िंदगी को ख़त्म कर दिया, तो फिर ये है युल्हिहिमुल अमल। ज़रूरत पूरी हो जाए तो फिर ठीक है, फसौफ यालमून, अन करीब जान लोगे। ये आरज़ू इंसान को कहीं का नहीं छोड़ती। और आपने ख़ुद भी देखा होगा कि जब आपके पास घर में ज़रूरत की सब चीज़ें हों और हर तरह की एक ही चीज़ हो, तो आप मुतमईन रहते हैं, सोचना ही नहीं पड़ता कि आज क्या इस्तेमाल करूँ, क्योंकि फ़ैसला करने की ज़रूरत नहीं पड़ती, है ही एक चीज़। और जब बहुत सारी चीज़ें होती हैं तो लोग इस बात पे भी परेशान होते हैं कि अच्छा आज की दावत में कौन सा डिनर सेट निकालें, अच्छा वो तो है, उसके मैचिंग नैपकिन हैं, चलो वो फिर ले आते हैं, चलो वो नहीं है तो उसके साथ का कोई हम अब टेबल क्लॉथ भी ख़रीद लेते हैं। तो ये देखिए, ये खेल खिलौने दुनिया में नहीं, ये आख़रत में इंशाल्लाह हमें फ़ायदा देंगे।